اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ تمام تعریف خدائے وحدہ لا شریک کے لیے، اور درود و سلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کی آل پاک پر۔ ناظرین کرام، پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے۔ اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں، اور جہاں کہیں بھی ہمارے پروگرام دیکھا جا رہا ہے آپ تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں۔ ناظرین، ہماری گفتگو چل رہی تھی پروگرام میں مطہرات کے حوالے سے، کہ نجس چیزوں کو کس طریقے سے پاک کیا جاتا ہے، اور آج بھی اسی سے مربوط جو کچھ احکام ہیں، جو کچھ مسائل ہیں، وہ انشاءاللہ آپ کے سامنے پیش کیے جائیں گے، اور پروگرام میں ہمارا ساتھ دیں گے حسب معمول جناب سید زرغام حیدر رضوی صاحب۔ قبلہ آپ ہمارا ساتھ دیجئے، اپنی گفتگو کا آغاز کریں گے، لیکن اس سے پہلے اپنے مہمان سے ملاقات کرتے ہیں۔ قبلہ، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
حضور، بہت شکر گزار ہیں آپ کے کہ آپ نے ایک مرتبہ پھر ہماری دعوت کو قبول فرمایا اور آپ اسٹوڈیو تشریف لائے۔
ہم خداوند متعال کا شکر ادا کرتے ہیں کہ اس نے ہمیں بیان احکام کی توفیق دی، اور آپ کا اور آپ کی پوری ٹیم کا شکریہ ادا کرتے ہیں کہ انہوں نے لوگوں کے لیے بیان احکام کے زمینے کو فراہم کیا، اور تمام ناظرین کا شکریہ ادا کرتے ہیں کہ بڑے ہی غور و خوص کے ساتھ وہ اس پروگرام کو دیکھ رہے ہیں،
اور دیکھنے کے ساتھ ساتھ جو ان کے سوالات آتے ہیں
اپنے سوالوں سے ہمیں متوجہ کرتے ہیں،
ہاں بالکل،
اور وہ سبب بنتے ہیں کہ دوسرے افراد بھی
اس سے آگاہ ہو جائیں،
استفادہ کریں۔
بالکل، اور یہی وجہ ہے کہ ہم بھی زیادہ گفتگو نہیں کریں گے، میں ڈائریکٹ آپ سے آتا ہوں سوالات کی طرف۔ پروگرام کے دو حصے ہوں گے، ناظرین جانتے ہیں، پہلے حصے میں ہمارا جو سلسلہ چل رہا ہے اسی کے متعلق سوالات ہوں گے، دوسرے حصے میں آپ کے جو سوالات ہیں ان کے جوابات ہم جانیں گے اپنے مہمان سے، یا آپ کے ذہن میں اگر کوئی سوال آئے گا تو آپ ہمیں واٹس ایپ کے ذریعے بھیج سکتے ہیں، ورنہ آپ ہمیں ڈائریکٹ کال بھی کر سکتے ہیں، اور ان شاء اللہ براہ راست جو آپ کے ٹیلی فون کالس ہوں گی ان کا جواب دیا جائے گا۔ تو آپ ہمارے ساتھ رہیے پروگرام کے آخر تک۔ حضور، آپ اجازت دیجیے ہم اپنے سلسلے کا آغاز کریں گے۔ حضور، ایک سوال ہے اس میں احکام کے حوالے سے مطہرات کے، وہ یہ کہ اگر ہمیں کسی چیز کے نجس ہونے کے بارے میں علم تھا، مثلا یہ لباس، یہ کپڑا، کوئی بھی چیز، یہ کوٹ ہمارا جو مثلا جو ہے نجس تھا، اور اب اس کے بارے میں ہم یہ شک کر رہے ہیں کہ یہ پاک ہوا ہے نہیں ہوا ہے، تو یہاں ہمارا وظیفہ کیا ہے؟ ہم اس کو پاک سمجھیں گے، اور یعنی پاک سمجھتے ہوئے اس کے اوپر وہ عمل کریں گے، یا نجس سمجھیں گے اور وہ حکم نافذ ہوگا؟
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ دیکھیے، اگر کوئی چیز پہلے نجس تھی
جی،
اور ہمیں اس کے نجس ہونے کا علم تھا
جی،
تو یہ حکم نجاست اس وقت تک اس چیز پر نافذ رہے گا جب تک کہ ہمارے نزدیک
جی
اس چیز کا پاک ہونا ثابت نہ ہو۔
صحیح،
اور شرعی لحاظ سے جو فقہ اعظم نے بیان فرمایا
جی،
چھ چیزوں کے ذریعے سے کسی نجس چیز کی طہارت ثابت ہوتی ہے۔
صحیح،
مثلا یہ قلم نجس تھا
جی،
وہ اس کو پاک شمار کرنا ہے، تو کیسے ثابت ہوگا یہ چیز جو ہے پاک ہے
جی؟
تو چھ راستوں سے اس کا پاک ہونا ثابت ہوگا۔ پہلا راستہ یہ ہے علم وجدانی، انسان خود اپنی آنکھوں سے دیکھ لے
جی
کہ یہ قلم پاک ہو گیا
جی،
مثلا خود پاک کر لیا اس نے، یا اس کی نظروں کے سامنے دوسرے مکلف نے اس کو پاک کیا۔
صحیح،
یا اس قلم کے اوپر بارش ہو گئی
جی،
اور یہ قلم بارش کی وجہ سے پاک ہو گیا۔
صحیح،
تو پہلا راستہ علم وجدانی ہے، انسان خود اپنی آنکھوں سے دیکھے
جی۔
دوسرا
یعنی
راستہ
یعنی خود اپنا علم انسان
جی، ذاتی علم انسان
جی، ذاتی علم جی۔
دوسرا راستہ شریعت نے بیان کیا بینہ
جی،
یعنی دو عادل انسان آ کر اس بات کی گواہی دیں کہ یہ آپ کا قلم پاک ہو گیا ہے، ہم نے دیکھا اس پہ بارش ہو گئی،
صحیح،
ہم نے دیکھا اس کے اوپر آب جاری ہو گیا
جی۔
یہ دو راستے ہیں۔
صحیح،
تیسرا راستہ کسی چیز کو پاک ثابت کرنے کے لیے یہ ہے
جی
کہ جس کی چیز ہے وہ خود کہے کہ میں نے اس چیز کو پاک کر لیا
جی،
اس کو فقہ اصطلاح میں کہتے ہیں اخبار ذلیت۔
صحیح،
یعنی جس کی چیز ہے وہ کہہ رہا ہے ہم نے اس چیز کو پاک کر لیا
جی۔
چوتھا راستہ ثابت ہونے کا یہ ہے کہ غیبت مسلمان، جس کی تفصیل ہم نے بیان کی
جی،
ایک چیز مطلب فرش نجس ہو گیا تھا، اس کے بعد ہم چلے گئے دوسری جگہ
جی،
اور دو گھنٹے کے بعد جب ہم واپس آئے تو ہم نے دیکھا یہ مسلمان انسان اسی جگہ پہ جہاں پیشاب تھا، نجاست تھی، نماز پڑھ رہا ہے
جی،
تو یہ غیبت مسلمان متاہر ہے،
بالکل،
لیکن اس شرط کے ساتھ کہ ہم اس بات کا احتمال دیں
جی
کہ جتنی دیر ہم اس سے دور رہے ہیں
صحیح.
اتنی دیر میں اس نے اس چیز کو پاک کر
یعنی
لیا.
یعنی وہ تمام شرائط جو وہاں پہ بیان کیے گئے تھے اس کے لیے کہ اس کا خود نجاست سے آشنا ہونا،
جی
پہلے
جی
سے
جی
وہ
پانچ شرطیں ہم نے بیان کی
بھی ہو، اور پھر اس کے بعد اتنا وقت بھی اس کو مل جائے جی کہ وہ پاک جی کر سکتا ہے، ان کے ساتھ جو چیزیں ہیں تو
جی
پھر
ہم غیبت مسلمان بھی یہ پاک کرتی ہے چیز کو، اور اس کے ذریعے ہم ثابت کریں گے کہ یہ چیز پاک ہو گئی.
صحیح.
پانچواں راستہ یہ ہے کہ انسان اگر کسی دوسرے کو وکیل بنائے پاک کرنے میں.
صحیح.
مثلا ہم نے زید سے کہا
جی
کہ آپ جائیے ہمارے اس قلم کو پاک کر کے لے آئیے.
جی.
وہ گیا اور اس نے آ کے ہمیں خبر دی کہ ہم نے اس قلم کو پاک کر دیا.
جی.
اب یہاں عدالت بھی شرط نہیں ہے، غور کیجیے.
صحیح.
یہاں عدالت شرط نہیں ہے، یہاں صرف وثوق شرط ہے، یعنی اس کی زبان پر اس کی بات پہ ہمیں یقین ہو،
اعتماد ہونا چاہیے.
جی یہ آدمی جھوٹ نہیں بولتا.
جھوٹ نہیں بولتا. صحیح.
تو یہ پانچ راستے. چھٹا راستہ یہ ہے کہ کوئی مسلمان پاک کرنے کی نیت سے کسی چیز کو دھلے.
صحیح.
اور اس کے بعد ہم شک کریں کہ اس مسلمان نے اس چیز کو صحیح پاک کیا یا صحیح پاک نہیں کیا.
جی جی.
تو اس قاعدے کے تحت کہ فعل مسلمان کو ہم صحت پر حمل کریں گے.
صحیح ہے اس کا.
جی, جی انشاءاللہ اس نے صحیح دھلا ہوگا.
بالکل.
تو یہ چھٹا راستہ ہے
جی
کسی نجس چیز کو پاک ثابت کرنے کا.
اچھا حضور، ایک سوال یہاں پہ پیدا ہوتا ہے کہ ایک نجس کپڑا ہے یا ایک نجس چیز ہے، اگر اس کو ہم نے پاک کیا، لیکن پاک کرنے کے بعد، یعنی کوشش کی لیکن ہم شک کر رہے ہیں کہ ایک تو عین نجاست زائل ہوئی ہے یا زائل نہیں ہوئی ہے، یا یہ کہ جو اس کا حکم بتایا گیا ہے شریعت میں اس کے مطابق ہم نے اس کو پاک کیا یا نہیں. مثلا کہیں کہیں پہ کپڑے کو نچوڑنا ضروری ہوتا ہے، پتہ نہیں ہم نے نچوڑا ہے یا نہیں نچوڑا ہے، تو یہاں پہ ہماری ذمہ داری کیا ہے؟
دیکھیے، اگر کسی مکلف نے
جی
نجس چیز کو پاک کیا
جی
اور اسے یقین ہو گیا کہ یہ چیز پاک ہو گئی،
جی
دو دن کے بعد یا دو گھنٹے کے بعد
جی
اس نے اس بات میں شک کیا کہ آیا میں نے شرعی طور پر اس کپڑے کو پاک کیا تھا یا پاک نہیں کیا تھا.
جی
مثلا بعض نجاستیں ایسی ہیں جس میں نچوڑنا دو مرتبہ شرط ہے.
بالکل.
مثلا پیشاب ہے.
جی
پیشاب کی نجاست میں دو مرتبہ علماء کرام اور فقہاء اعظم نے فرمایا
جی
کہ جس کپڑے سے پیشاب لگ جائے، مس ہو جائے، لمس ہو جائے،
جی
اس کو دو مرتبہ دھلنا چاہیے.
دو مرتبہ دھلنا یا دو مرتبہ نچوڑنا؟
دو مرتبہ دھلنا.
ہاں ایک مرتبہ نچوڑنا.
جی جی البتہ دوسری مرتبہ جو نچوڑنا ہے
جی
وہ بھی جو ہے ضروری ہے. اگر ہم کہیں کہ ایک دم حتمی حتمی نہیں ہے
جی
پھر بھی اس طریقے سے کام کرے کہ غسالہ جو ہوتا ہے
پانی جو ہے وہ نکل جائے،
دوسری مرتبہ کا بھی نکل جائے.
صحیح.
خلاصہ کلام
جی
تو ہم دو گھنٹے بعد یا دو دن کے بعد شک کر رہے ہیں اس کپڑے میں پیشاب تھا، آیا ہم نے شرعی اعتبار سے اس کو نچوڑا تھا یا نچوڑا نہیں تھا.
صحیح.
تو شریعت یہاں حکم یہ دیتی ہے
جی
کہ چونکہ آپ پہلے یقین کر چکے ہیں کہ اس کپڑے کو ہم نے پاک کیا ہے،
جی
لہٰذا آپ کے لیے یہ کپڑا پاک ہے، مگر یہ کہ
جی
اس کے اندر خود نجاست مل جائے.
صحیح.
یا مثلا دوسری مثال،
خود نجاست یعنی نجاست جو ہے وہ نظر آ جائے، اس
نظر آ جائے.
جی بالکل.
خون کی مثال ہے.
ہاں بالکل صحیح.
ہم نے دھلا، شک کیا.
جی جی.
خوب، شک کرنے کے بعد شریعت کہتی ہے چونکہ تمہیں پہلے یقین ہو چکا ہے
جی
اس کپڑے کے پاک ہونے کا، لہٰذا آپ کے لیے پاک ہے.
صحیح.
لیکن بعد میں میں نے دیکھا کہ خود خون اس کے اندر موجود ہے.
جی.
اب شریعت کہتی ہے چونکہ خود نجاست موجود ہے لہٰذا آپ کے لیے یہ کپڑا کیا ہوگا؟
نجس ہے، اس کو پھر سے پاک کرنا ہوگا. اچھا حضور، ہمارے معاشرے میں معمولاً دیکھنے میں آتا ہے، اور خدا بندہ عالم اس سے سب کو محفوظ رکھے، بہت بڑا مسئلہ ہے، وہ ہے وسواس کا. جو انسان ہے اس کو یقین نہیں ہو پاتا، اپنے یقین تک نہیں پہنچ پاتا وہ. ایک چیز ہے نجس ہوئی، اس کو پاک کرنے کی کوشش کرتا ہے لیکن اس کو یقین نہیں ہوتا کہ ابھی یہ پاک ہوا یا نہیں ہوا، وہی اپنے یعنی وسواسی شخص جس کو کہتے ہیں نا وسواس میں مبتلا ہے، اس کا وظیفہ کیا ہے؟ اس کو تو کبھی یقین ہی نہیں ہوتا، دس مرتبہ بھی پاک کرے گا تو یقین نہیں ہو پائے گا اس کو.
جی دیکھیے، حکم عام یہی ہے
جی
کہ انسان نجس چیز کو اس وقت تک دھلے
جی
جب تک کہ
اس کو یقین حاصل ہو جائے
پاک ہونے کا یقین
نہ، لیکن اس کو کبھی یقین ہی نہیں حاصل ہوتا.
لیکن فقہاء کرام نے اس وسواسی انسان کو اس سے جدا کر دیا ہے.
صحیح.
یہ صاحب عروہ کی عبارت ہے
جی
کہ لا اعتبار بعلم الوسواس بالطہارت والنجاسہ.
صحیح.
اس کے ضمن میں تقریباً تمام فقہاء اعظام نے
جی
اس حکم کو قبول کیا ہے، فرمایا بے شک ایسا ہی ہے.
جی
اس کا ترجمہ اردو میں یہ ہوگا
جی
کہ جو انسان وسواس کے مرض میں مبتلا ہو گیا ہے، وسوسے کی بیماری اس کو لگ گئی ہے،
صحیح،
اس کے لیے ضروری نہیں ہے کہ وہ پاک ہونے کا یقین پیدا کرے،
صحیح،
وہ متعارف میں دیکھے، یعنی عرف عام میں دیکھے کہ لوگ کس طریقے سے پاک کرتے ہیں، اگر وہ دیکھ رہا ہے کہ ایک مرتبہ لوگ نچوڑتے ہیں اور انہیں یقین ہو جاتا ہے،
صحیح،
تو وہ ایک ہی مرتبہ نچوڑے، اس کے لیے وہ کپڑا پاک ہے، ولو یہ کہ اسے پاک ہونے کا یقین نہ ہو،
نہ ہو، یعنی جو اس کا شرعی ذمہ داری ہے، اس کی
شرعی
ڈیوٹی ہے، اس کو انجام دینا ہے،
یقین حاصل ہونا اس کے لیے ضروری
نہیں، نہیں، بالکل. اچھا حضور، ایک سوال گزشتہ ہفتے بھی آپ سے پوچھا گیا تھا، لیکن وہ وقت کی محدودیت کی بنا پر اس کا جواب کامل نہیں ہو پایا تھا. وہ یہ تھا کہ اگر کسی برتن میں کتا پانی پی لے یا چاٹ لے تو آپ نے فرمایا تھا کہ اس کو جو ہے یعنی مٹی سے ایک مرتبہ اس کو مانجھا جائے گا، دھویا جائے گا، اس کے بعد پانی سے دو مرتبہ دھویا جائے گا. لیکن اب سوال یہ پیدا ہوتا ہے کہ اگر لعاب جو ہے تھوک اگر کتے کا اس میں برتن میں گر جاتا ہے تو کیا اس کا حکم بھی یہی ہے یا الگ ہے؟
دیکھیے، حکم کلی کتے کے بارے میں یہ ہے کہ اگر کسی برتن میں، کسی ظرف میں کتا چاٹ لے یا پانی پی لے تو اس کو سوکھی مٹی سے پہلے دو مرتبہ جو ہے ایک مرتبہ سوکھی مٹی سے مانجھا جائے،
صحیح،
رگڑی جائے سوکھی مٹی، اس کے بعد دو مرتبہ پانی سے اسے پاک کیا جائے،
صحیح.
یہاں صرف یہ حکم مخصوص نہیں ہے کہ کتا اس کے اندر چاٹے یا پانی پیے، بلکہ بنابر احتیاط،
صحیح.
اگر کسی برتن سے کتا ٹچ ہو گیا ہے یا کسی برتن میں کتے کا بال نکل آیا ہے اور برتن بھی گیلا تھا تو اس کے لیے بنابر احتیاط فتویٰ یہ ہے کہ اس برتن کو بھی ایک مرتبہ سوکھی مٹی سے اور اس کے بعد دو مرتبہ پانی سے، یہ پانی چاہے قلیل ہو، چاہے کثیر ہو، چاہے جاری ہو،
یعنی دونوں دو مرتبہ اس کو دھونا ہے.
البتہ وہ سوال جو ابھی آپ نے فرمایا، اگر کسی برتن میں کتے کا لعاب گر جائے تو اس کے لیے بالخصوص آیت اللہ العظمیٰ سیستانی دامت برکاتو اور آیت اللہ گل پائیگانی رحمت اللہ علیہ، ان دو مراجع کا فتویٰ یہ ہے، چونکہ ان کے مقلدین ابھی دنیا میں ہیں، آگئے گل پائیگانی کے مقلدین بھی ہوں گے اور آگئے سیستانی، خدا سلامت رکھے، ان کے مقلدین دنیا میں بہت ہیں، تو ان کا فتویٰ یہ ہے کہ ایسا برتن جس کے اندر کتے کا لعاب گر جائے اس کو ایک مرتبہ سوکھی مٹی سے اور تین مرتبہ پانی سے اس کو غوطہ کیا جائے،
چاہے وہ پانی کثیر ہو،
چاہے قلیل ہو، چاہے جاری ہو.
اللہ اکبر. جی بالکل. حضور، ایک چھوٹا سا سوال اور یہاں پہ ہم آپ سے پوچھیں گے، اس کے بعد ہم پروگرام کے دوسرے حصے کی طرف آئیں گے، کہ خنزیر، چونکہ ہمارے یہاں معمولاً جب نجاست کے حکم بیان کیے جاتے ہیں تو کتا اور سور ساتھ میں، کلب اور خنزیر ساتھ میں بیان ہوتے ہیں، تو کیا خنزیر کا بھی یہی حکم ہے یا اس سے کچھ الگ ہے؟
نہیں، دیکھیے، خنزیر کے بارے میں
اگر وہ چاٹ لیتا ہے یا اس میں اس کا لعاب گر جاتا ہے،
فقہائے کرام فتویٰ یہ دیتے ہیں خنزیر کے بارے میں کہ اگر کسی برتن میں خنزیر نے پانی پی لیا یا چاٹ لیا،
صحیح،
تو اس میں البتہ مٹی کی ضرورت نہیں ہے کہ آپ پہلے مٹی سے مانجیے، نہیں، فقط پانی سے سات مرتبہ اسے غوطہ کر دیجئے تو وہ ظرف پاک ہو جائے گا،
صحیح.
اور یہی سات مرتبہ حکم ہے اگر کسی ظرف میں، کسی برتن میں صحرائی چوہا گر کر مر جائے.
صحرائی چوہا جو جنگلی چوہے ہوتے
ہیں، جنگلی چوہے،
جی جی صحیح.
اگر کوئی جنگلی اور صحرائی چوہا جو ہے کسی برتن میں گر کے مر جائے اور برتن بھی مرطوب ہو تو اس کے لیے بھی حکم یہی ہے کہ خنزیر کی طریقے سے اس کو سات مرتبہ
پانی سے
غوطہ کیا جائے.
حضور بہت شکریہ، اجازت دیجیے، پروگرام کا جو دوسرا حصہ ہے، ہمارے ناظرین ہوں گے اور آپ ہوں گے، ان کے سوالات اور آپ کے جوابات. ناظرین، بہت شکر گزار ہیں آپ کے کہ آپ پروگرام میں ہمارا ساتھ دے رہے ہیں، اور اب آپ سے گزارش کریں گے کہ جو آپ کے سوالات ہیں وہ آپ ہم سے پوچھیے، واٹس اپ کے ذریعے بھی پوچھ سکتے ہیں، آپ ٹیلی فون کے ذریعے کال بھی کر سکتے ہیں، ہمارے ٹیلی فون نمبرز آپ کے ٹیلی ویژن اسکرین پر ڈسپلے ہو رہے ہیں. ملتے ہیں مختصر سے وقفے کے بعد. ناظرین اکرام، پروگرام راہ زندگی میں ایک مرتبہ پھر آپ کا خیر مقدم ہے، اور ایک مرتبہ پھر آپ کا شکریہ ادا کر رہے ہیں آپ کے سوالات بھیجنے کا، آپ کے سوالات پوچھنے کا، اور اسی طرح پروگرام کے ساتھ رہنے کا. تو آپ ہمارا ساتھ دیجیے، اپنی گفتگو کو آگے بڑھائیں گے اپنے مہمان کے ساتھ. حضور، ایک سوال میں آپ سے اسی سلسلے میں کرنا چاہوں گا، چونکہ ہمارے پاس بہت سوالات آئے تھے جو مطاہرات کے احکام کے حوالے سے، تو ان کو ہم نے روکا تھا کہ جب یہ گفتگو ہماری ایک منزل تک پہنچ جائے گی تو یہ سوالات آپ سے پوچھے جائیں گے، اگرچہ وہ آتے رہے ہیں ابھی جو سوالات ہوئے وہ بھی۔ ایک سوال بہت اہم یہ ہے کہ دیکھیے، برتن کے حوالے سے ہماری گفتگو چل رہی تھی کہ اس میں کتا گر جائے تو کیا کرنا ہے، اور خنزیر مثلاً اس کا لعاب گر جائے یا وہ چاٹ لے تو کیا کرنا ہے۔ ہمیں ایک کلی قانون بتائیے آپ برتنوں کے حوالے سے کہ برتن کو کس طریقے سے پاک کیا جائے گا اگر اس میں کوئی نجاست گر جائے، تو اس کے بارے میں بہت پوچھا گیا کہ برتن کو پاک کیسے کیا جائے گا اگر وہ نجس ہو جائے۔
دیکھیے، برتن کے سلسلے میں قانون کلی یہ ہے
جی،
چونکہ میں نے بتایا کہ نجاسات 10 ہیں
جی، بالکل
قانون کلی یہ ہے۔
اچھا حضور، یہاں پہ معاف کیجئے گا، شراب کی طرف بھی اشارہ کیجئے گا، چونکہ تاکید کی گئی ہے کہ اگر کوئی برتن شراب سے نجس ہو جاتا ہے تو اس کو کس طرح پاک کیا جا سکتا ہے۔
دیکھیے، برتن کے سلسلے میں ایک قانون کلی اور قانون عام یہ ہے، اگر برتن نجس ہو جائے تو اس کو پانی سے 3 مرتبہ پاک کرنا چاہیے۔
صحیح،
خوب پاک کرنے کا طریقہ 2 عدد بیان ہوا ہے
جی۔
پہلا طریقہ یہ ہے کہ برتن کو پانی سے پر کریں، بھریں اور الٹ دیں، ایک طریقہ
جی،
یا پانی سے پر نہ کیجیے آپ۔ دوسرا طریقہ یہ ہے
جی
کہ پانی کو اس طریقے سے ڈالیے کہ ظرف کے تمام حصوں تک وہ پانی پہنچ جائے
جی،
اس کے بعد پانی کو نکال دیجیے۔ قاعدے کلی اور حکم عام برتن کے سلسلے میں یہ ہے
جی
کہ برتن اگر نجس ہو جائے تو اس کو 3 مرتبہ آب قلیل یا کور یا جاری سے پاک کرنا ضروری ہے
جی،
لیکن یہ کہ بعض نجاستیں وہ ہیں جن کے بارے میں شریعت نے زیادہ اہمیت دی ہے
اور الگ سے اس کا حکم
اور الگ سے حکم بیان کیا ہے، مثلاً اسی میں سے خنزیر ہے
جی،
سور
جی،
سور کسی برتن میں اگر چاٹ لے یا پانی پی لے
جی
تو اس کو 7 مرتبہ حکم ہے کہ آپ اسے غوطہ کیجئے۔
بالکل،
یا کتے کے بارے میں شریعت نے بیان کیا
جی
کہ 1 مرتبہ مٹی سے اور 2 مرتبہ پانی سے اسے پاک کیجئے
جی جی۔
تو ان سور اور کتے کے علاوہ یا صحرائی چوہے کے علاوہ
جی
جو حکم عام ہے وہ باقی رہے گا۔ اسی طریقے سے اگر کسی ظرف اور برتن میں شراب گر جائے
جی
یا اس سے شراب پی جاتی ہو
جی،
تو یہ نہیں ہے کہ اس کو ہمیشہ کے لیے پھینک دیا جائے،
بالکل
اسراف ہوگا، گناہ ہے۔
صحیح،
خوب، اگر ہم اسے مصرف کرنا چاہتے ہیں، وہ مصرف کے لائق بھی ہے
جی،
تو شریعت نے یہ کہا عین نجاست کو زائل کرنے کے بعد
جی
اس کو 3 مرتبہ آپ پانی سے غوطہ کر دیجئے
جی،
شراب کا برتن بھی آپ کے لیے پاک ہو جائے گا۔
اچھا حضور، ایک سوال اور یہاں پہ میں آپ سے پوچھ لوں، اگر برتن مٹی کا ہو تو کیا وہ اس وقت بھی یہی تمام احکام ہیں اس کے لیے یا کچھ فرق کرتے ہیں؟ چونکہ اس میں کبھی کبھی جذب ہو جاتا ہے، اسٹیل کا یا تانبے کا، دوسرے برتن ہیں تو اس میں جذب نہیں ہوتا ہے، تو یہاں پہ کیا حکم ہے؟
دیکھیے، اگر مٹی کا بھی برتن ہے
جی
تو اب دو اس کے وجوہات آئیں گے۔ پہلی وجہ یہ ہے
جی
کہ یہ کورا ہے، یعنی ابھی تک استعمال ہی نہیں ہوا ہے،
بالکل نیا برتن ہے،
اس کا الگ حکم ہے
جی۔ بالکل،
ایک یہ نا، اس کو اتنا استعمال کر چکے ہیں کہ اس کے اندر اب پانی جذب نہیں ہوتا
جی،
تو اس کا حکم الگ ہے۔
اچھا،
اور وہ یعنی جس کے اندر پانی جذب نہیں ہوتا
جی،
اس کا حکم وہی ہوگا جو تانبے، پیتل یا چینی کے برتنوں کا حکم
جی
ہے۔
بالکل۔ اچھا حضور، ایک سوال یہاں پہ کیا گیا تھا تنور کے حوالے سے، تنور جس میں روٹی بنائی جاتی ہے، کیا اس کا حکم بھی برتنوں کا حکم ہے اور اس کو بھی 3 مرتبہ دھونا ہے یا اس کا الگ سے کچھ حکم ہے؟
جی دیکھیے، ایک چیز ہم بتائیں
جی
کہ برتن شرعی لحاظ سے اس چیز کو کہتے ہیں
جی
جس میں ہم کھانا پکاتے ہیں یا اس سے ہم کھانا کھاتے ہیں، لہٰذا مثلاً پیالی ہے، پلیٹ ہے
جی،
حتیٰ یہ چمچے ہیں
جی
یا کانٹا ہے، اس کا حکم بھی تقریباً برتن کا ہے
جی۔
خوب، اب آئیے تنور۔ تنور کا شمار جو ہے برتن میں نہیں ہوتا
جی،
لہٰذا تنور کے لیے حکم شریعت یہ ہے، اگر تنور پیشاب کے علاوہ دوسری نجاستوں سے نجس ہو جائے
جی
تو 1 مرتبہ آپ اوپر سے پانی ڈالیے اس طریقے سے کہ نیچے تک پہنچ جائے
جی،
تنور کو پاک کر دے گا۔
صحیح،
لیکن اگر پیشاب کی نجاست کے ذریعے سے تنور نجس ہوا ہے
جی
تو اس تنور کو 2 مرتبہ غوطہ کیجیے۔
صحیح،
2 مرتبہ غوطہ کرنے کے معنی یہ ہیں، اس طریقے سے پانی ڈالیے
جی
کہ تنور کی تہ تک
صحیح
پانی پہنچ جائے
جی۔
اور بعض فقہاء کرام نے بہت اچھا طریقہ تنور کو پاک کرنے کا بیان کیا ہے
جی،
وہ تنور جس میں روٹی لگائی جاتی ہے
جی،
عام طریقے سے نیچے کا حصہ اس کا کھلا ہوا رہتا ہے
جی۔
خوب، اگر وہ پیشاب کی نجاست کے ذریعے نجس ہو گیا، اس کے لیے فرماتے ہیں بہترین طریقہ یہ ہے کہ تنور کی تہ میں ایک چھوٹا سا گڑھا کھود دیا جائے
جی،
उसके बाद ऊपर से पानी डाला जाए इस तरीके से कि तनूर के हर हिस्से तक पानी
पहुंच
पहुंच
जाए।
जाए।
जी
पेशाब के अलावा अगर कोई नजासत है तो एक
जी
मरतबा काफी है,
जी सही
अगर पेशाब की नजासत है तो दूसरी मरतबा भी आप पानी डालिए।
जी
उसके बाद जब पानी जज्ब हो जाए जमीन के अंदर,
जी
इसको पाक मिट्टी से पुर कर दीजिए, भर दीजिए।
सही,
तो ये बेहतरीन तरीका है
बिल्कुल
तनूर
सही
को
फरमाया
पाक
आपने।
करने का।
जी बिल्कुल, बहुत शुक्रिया हुजूर। और एक सवाल बहुत अहम है किया गया है कि अगर कोई काफिर मस्जिद या इमाम बारगाह की तामीर के लिए चंदा दे तो क्या हम वो चंदा ले सकते हैं, और इस तरह की मस्जिद के जो किसी मसलन काफिर ने बनवाई हो उसके पैसे से बनाई गई हो, क्या ऐसी मस्जिद में नमाज पढ़ना जायज़ है?
देखिए, शरीयत में सख्ती नहीं है,
जी
यानी दूसरी जबान में हम ये कहें तासुब नहीं है।
जी
तो यहाँ पास रहबर इनकलाब इस्लामी आयतुल्लाहिल्उज़्मा खामनाई दामत
मदरसे बहलानी
बरकातो
जी
ये फरमाते हैं, अगर कोई काफिर खुद से आकर
जी
मस्जिद की तामीर में चंदा दे रहा है
जी
तो चंदा लेने में कोई हरज
नहीं
नहीं
है।
है, एक।
जी
नंबर दो, फिर फरमाते हैं
जी
कि अगर किसी मस्जिद को कुफ्फार ने बनाया है
जी
तो उस मस्जिद में नमाज पढ़ने में भी कोई इश्काल नहीं है,
सही बिल्कुल
क्योंकि एक वजह यह है नमाज के अंदर
जी
सिर्फ सजदे की जगह का पाक होना शर्त है।
जी
हो सजदगा आम तरीके से हमारे यहाँ खुद इंसान लिए रहता है
जी
या पत्ते वगैरह भी सजदा करता है। खूब, अगर वो मस्जिद नजिस भी है
जी
इस लिहाज से और पाक करने का टाइम भी आपके पास नहीं है
सही
तो फकत सजदे की सजदे की जगह आपके लिए पाक हो, कोई हरज नहीं है। अलबत्त सजदे के अलावा
जी
छह अज़ जो और हैं
जी
वो ऐसी नजासत पे हो कि जो नजासत सरायत ना करे।
यानी गीली जगह ना
हाँ,
हो,
गीली जगह ना हो,
वो आप
बस
बन
अगर
जी
गीली जमीन है नजीस है
जी
उसके ऊपर हमने हाथ को रख दिया तो
जी तो
ये
नजीस
नमाज
हो
हमारी
जाएगा।
बातिल होगी, नमाज सही
बिल्कुल
नहीं होगी।
जी
अलबत्ता जिस मस्जिद को कुफार ने बनाया है
जी
या कुफार के चंदे से वो मस्जिद तामीर हुई है उसमें
हाँ
नमाज पढ़ने में कोई इश्काल
नहीं,
नहीं है।
और खाली उनके चंदा देने दे देने से या उनके पैसे लगा देने से वो नजिस नहीं हो जाएगी? हो
जी,
सकता है सिर्फ पैसा उनका इस्तेमाल किया गया हो।
ये उस सूरत में मैंने बयान किया। देखिए, कभी
जी
खुद पैसा दे रहे हैं
जी
कोई हरज नहीं है,
कभी बनाने वाला जो
हाँ,
है
कभी
वो
बनाने वाला धोखे
सही
से मतलब बना दिया, या बास
जी
जगह हमारे यहाँ मैंने देखा कि
जी
बास कुफार हैं
जी
जिन्होंने बारगाह इमाम हुसैन बनाया है
जी अज़ाखाने बने हुए हैं,
उसके
इमामबाड़े बने
साइड
हुए
में एक
हैं।
मस्जिद ही बना दी है।
जी जी बिल्कुल
तो ऐसी मस्जिदों के लिए मुकाम
सही
मुअज्ज़म रहबरी का फतवा बेहतरीन चीज़ है
बेशक
कि हम वहाँ नमाज पढ़ भी सकते हैं, नमाज पढ़ा भी सकते हैं।
जी बिल्कुल। बहुत शुक्रिया हुजूर। अच्छा, एक सवाल किया गया है कि मेरे जिस्म के बाज़ हिस्से में मस्नूई तिल है और मेरा नाम जो है वो कहीं पर लिखा हुआ है, जैसे नाम लिखते हैं जिस्म के हिस्से पर, और इस तरीके से लिखा गया है कि वो कभी मिट नहीं सकता, और बाज़ लोग ये कहते हैं कि मेरा वज़ू भी सही नहीं है, मेरा गुस्ल भी सही नहीं है, तो आपसे गुजारिश ये है कि मेरे वज़ू और गुस्ल का क्या हुक्म है और मेरी नमाजों का क्या होगा, ज़रा इस मसले को हल कीजिए।
देखिए, यहाँ पास एक अहम मसला ये है
जी
कि कभी ऐसा होता है कि इंसान ने तिल मसनवी जो बनवाया है
जी
वो इस तरीके से है कि खाल के ऊपर है और तिल के जिस्म है, जिर्म है,
जी
यानी इस तरीके से अगर हम वुजू के लिए या गुस्ल के लिए पानी डालते
तो
हैं
महसूस होता है वो।
तो पानी जिल्द तक नहीं पहुँचता, खाल तक नहीं पहुँचता।
जी बिल्कुल
तो इस सूरत में जो है वुजू गुस्ल दोनों बातिल है।
सही
लेकिन आम तरीके से अपने हिंदुस्तान में भी होता है और ईरान में भी बहुत रवाज था एक ज़माने में
जी
कि इंसान जो है तिल ऐसी रोशनाई से बनवाता है
जी
जो थोड़ी देर के बाद खाल के अंदर चली जाती है,
जी सही
या अपना नाम जो है अपने हाथ पे जो है कंधा कराता है
जी
इस तरीके से कि खाल की जो पहली परत है
जी
उसके अंदर वो नाम उतर जाता है
सही
और पानी पहुंचने से ये माने नहीं होता।
जी
अगर ऐसा तिल है
जी
या ऐसा नाम हाथ पर या बदन के किसी अज़ पर लिखा हुआ है
जी
जो पानी पहुंचने से खाल तक माने वाक़े नहीं हो रहा है
सही
तो इस सूरत में इंसान का वुजू भी सही है,
जी
इंसान का गुस्ल भी सही है। जब वुजू और गुस्ल सही हो
तो उसकी
गया
नमाज भी
तो
सही है।
ऑटोमेटिक उसकी नमाज भी सही
सही,
हो गई।
लेकिन अगर अलग से हो तो फिर उसको क्या करेगा, जुदा करेगा वो।
जी, अगर अलग से है
जी
तो ज़रूरी है कि उस खाल को जो है इस तरीके से किया जाए
जी
कि खाल तक पानी पहुंच जाए। तो मैं इसलिए कह रहा हूं कि आम तरीके से कभी जो सीरियल बनाने वाले लोग होते हैं,
जी
सीरियल वगैरह बनाते हैं तो
सही।
1-2 घंटे के लिए एक बड़ा सा तिल उनके चिपका दिया जाता है।
हाँ, सही, बिल्कुल आपने
इस
मुझे
तिल का
बताया।
हुक्म अलग है।
जी,
लेकिन एक तिल वो है जो मतलब इंजेक्शन के जरिए से अंदर पहुंचाया गया खाल के अंदर,
हाँ, तो वो माने नहीं, नहीं
वो
है
माने नहीं है चूंकि खाल ऊपर से चढ़ गई है, वो खाल के
जी।
अंदर है।
बिल्कुल बजा
जी
फरमाया हुजूर आपने। अच्छा, एक सवाल किया गया है कि मैंने अपनी कज़ा नमाजों को अदा करने की कोशिश की, और यानी ये किस तरीके से पता चलेगा कि जो मेरी सारी नमाज कज़ा थी वो अदा हो चुकी हैं या नहीं, मैंने कोशिश की है अपनी।
जी जी जी
जी
असल ये है कि इंसान जो है कज़ा अदा करने से पहले एक
जी
तखमीना लगाए,
सही
मसलन उसे यकीन हो गया कि हमारी 5 साल की नमाजें कज़ा हैं,
जी
जितने हिस्से में उसे यकीन हुआ है
जी
वो अपने यकीन पर अमल करे, उससे माजाद उसके ऊपर तकलीफ नहीं है।
जी
वसवसे में पड़ना, शक में पड़ना ये सही नहीं है। या
जी
बाज़ इंसान वो होते हैं
जी
जिनको यकीन है कि हमने 5 साल तक नमाजें सुबह नहीं पढ़ी,
जी
जोहर असर पढ़ी है, मगरिब ऐशा पढ़ी है,
सही
तो ऐसे अफराद को चाहिए कि 5 साल की पूरी
जी
जितना उन्हें यकीन है अपने यकीन के लिहाज से कज़ा नमाजों को अदा करें।
जी बिल्कुल
तो अब कैसे यकीन हो, हम किसी के दिल में नहीं बैठ सकते,
सही
किसी के दिमाग में मुंतकिल ये चीज़ नहीं कर सकते।
जी
खुद उसका फरीजा यह है
जी
कि वो एक ज़माने तक
जी
जहन में उस चीज़ को लाए कि इस ज़माने तक जो है हमारी नमाज कज़ा हुई है,
जी
उसके बाद उस पर यकीन पैदा कर ले कि
जी
इससे ज़्यादा जो है हमारी कज़ा नहीं हुई।
यानी इत्मीनान हो जाएगा इसको।
जी, यकीन हो, इत्मीनान, जितने
जी
ज़माने का है उसको, मसलन 5 साल, 2 साल, 3 साल,
जी
उसे यकीन है 3 साल की नमाजें कज़ा हैं,
जी
वो 3 साल की नमाज को अदा करे,
जी
उसके माजाद उसके ऊपर तकलीफ
जी
नहीं है।
बहुत शुक्रिया हुजूर। अगर इजाज़त दें तो हम एक मुख्तसर सा वक्फा लेते हैं, उसके बाद हाजिर होते हैं। नाज़रीन इकराम, बहुत शुक्रगुजार हैं आपके भी कि आप हमारा साथ दे रहे हैं प्रोग्राम में, और जो आपके सवाल आए हैं उम्मीद है कि आपके जवाब आप तक पहुंच रहे होंगे। इसके अलावा भी अगर आप सवाल करना चाहते हैं तो आप हमें कॉल कीजिए, आपके सवाल का जवाब दिया जाएगा। मिलते हैं मुख्तसर से वक्फे के बाद। नाज़रीन इकराम, प्रोग्राम राह ज़िंदगी में एक मरतबा फिर आपका खैर मकदम है। आप हमारे साथ रहिए, अपनी गुफ्तगू को आगे बढ़ाएंगे। लेकिन नाज़रीन, एक गुजारिश करनी है आपसे, जो आप में से हमसे सवाल करते हैं और ख़ास तौर पर जो व्हाट्सअप के ज़रिए हमसे सवाल करते हैं, तो उसमें कहीं कहीं मुश्किल होती है, चूँकि बाद में आप शिकायत करते हैं कि हमारा सवाल नहीं पूछा गया है और उसका जवाब क्या हुआ है। तो मैं आपकी खिदमत में अर्ज़ कर दूँ कि देखिए, जो सवाल आप हम तक भेजते हैं वो मामूलन रोमन में होते हैं, आप इंग्लिश वर्ड में, इंग्लिश अल्फाज में लिखते हैं लेकिन उर्दू लिखी हुई होती है, तो कभी कभी सवाल ऐसा होता है कि हम उसको समझ ही नहीं पाते कि लिखा क्या गया है। वरना जो सवाल हमारे लिए वाजे होते हैं उनको हम हतमन यहां पर पूछते हैं, और आपसे गुजारिश ही होगी कि आप उसको एक तो वाजे लिखें, या तो उर्दू में लिखें या बिल्कुल इंग्लिश में लिखें। आप उर्दू में नहीं लिखें, इंग्लिश ही में सवाल कीजिए, और उसके साथ साथ अपने मुल्क का नाम जरूर लिखिए और अपना नाम जरूर लिखिए कि आप कहां से सवाल कर रहे हैं और आपका नाम क्या है। आप हमारे साथ रहिए, अपनी गुफ्तगू को आगे बढ़ाते हैं अपने मेहमान के साथ। हुजूर, सवालात का सिलसिला है, देखिए हम कहां तक पहुंचते हैं। एक सवाल यह किया गया है कि 20 तोला गोल्ड के जो हैं उसकी ज़कात कितनी होगी। 20 तोला गोल्ड, इन्होंने मुशख्खस नहीं किया कि वो जो है मसलन सिक्के हैं या क्या है, कुछ नहीं, सिर्फ इतना सवाल किया गया कि 20 तोला सोना हमारे पास है। अच्छा, माफ़ कीजिएगा, अभी बताया गया है कि कोई हमारे नाज़रीन में से हैं जो आपसे बात करना चाहते हैं, सवाल करना चाहते हैं, पहले उनका सवाल लेते हैं। सलाम अलैकुम। हेलो, सलाम अलैकुम। जी, अलैकुम अस्सलाम व रहमतुल्लाह। जी, बहुत शुक्रिया कॉल करने के लिए। आप अपना नाम बताइए और कहां से कॉल कर रहे हैं।
कश्मीर से बोल रहा हूं, कानू पाटन।
जी, बहुत शुक्रिया, बहुत शुक्रिया कॉल करने के लिए। फरमाइए, आपका सवाल क्या है।
मेरा सवाल है, अगर मस्जिद जोर जबरदस्ती हासिल की हुई जमीन पर बनाई गई हो,
जी
गसब की जमीन पर बनाई गई, उसमें नमाज जायज है।
सही, बहुत शुक्रिया कॉल करने के लिए। हम अब मेहमान से गुजारिश करेंगे, आपके सवाल का जवाब दिया जाएगा। खुदा हाफिज़। हुजूर सवाल वाज़े है, उन्होंने कहा अभी मस्जिद की गुफ्तगू भी चल रही थी तो उन्होंने कहा कि अगर गस्ब की हुई ज़मीन पर मस्जिद बनाई जाए तो क्या उसमें नमाज पढ़ना जायज़ है?
देखिए, जो आदमी जानता है
जी
कि इस मस्जिद की ज़मीन जो है शरई लिहाज से गस्ब की गई है,
जी
उसके लिए उस ज़मीन में, उस मस्जिद में नमाज पढ़ना नाजायज़ है।
जी
लेकिन जो इंसान नहीं जानता
सही
कि मसलन ये ज़मीन गस्बी है या गस्बी नहीं है,
जी
तो जब तक उसे इल्म ना हो जाए उस मस्जिद के गस्बी होने का, तब तक उसकी नमाज उस मस्जिद में सही है।
जी हुजूर एक गुजारिश करूंगा मैं आपसे, ये नाजायज जो आपने कहा तो
जी
नाजायज का मतलब क्या है? यानी उसमें नमाज ही बातिल है बिल्कुल
जी जी जी
जी, यानी
क्योंकि
नमाज नहीं होगी
जी
जिसको इल्म
गस्बी
है,
ज़मीन पे जो है नमाज जो नाजायज़ है, यानी बातिल है।
बातिल है।
लेकिन जब इंसान को इल्म हो कि वाकयान ये ज़मीन क्या है,
जी
गस्बी है।
जी
कभी ऐसा होता है कि आदमी तोहमत लगाता है,
जी
मुत्तहम करता है, ताकि वो अफराद जिन्होंने मस्जिद के बारे में कार्य खैर किया है
जी
उनकी मेहनतें ज़ाया हो जाएं। खूब
सही,
इन तोहमतों पे जो है नज़र नहीं करनी
और
चाहिए,
बल्कि बचना चाहिए
बचना चाहिए।
बिल्कुल
तो लिहाजा जब तक इंसान को यकीन ना हो जाए कि
जी
ये मस्जिद गजबी है, तब तक इंसान के लिए उस मस्जिद में नमाज पढ़ना जायज़ है। और जहाँ से उसे इल्म हो गया कि ये
जी
गजबी ज़मीन है,
जी
वहीं से नमाज पढ़ना उसके लिए नाजायज़ है, और नमाज पढ़ना मुजिबे बुतलाने नमाज है।
अच्छा हुजूर देखिए, ये चूंकि बहुत ज्यादा मसला हमारे यहाँ मुब्तला भी है, मैं आपसे गुजारिश करूंगा सर ये भी बताइए यकीन किस तरीके से होगा, यानी खुद देखा हो उसने क्या क्या उसके सराय
नहीं
हैं।
देखिए, असल ये है, तमाम चीज़ों में
जी
असल इबाहा है।
जी
असल इबाहा यानी तमाम
मुबाह है,
चीज़ें
जायज़ है
हाँ
हमारे
हाँ
लिए।
हमारे लिए जायज़ हैं।
जी
लिहाजा यहाँ तहकीक करना ज़रूरी नहीं है
सही,
कि ये ज़मीन मुबाह
नहीं
में बनी है।
गस्बी होने के लिए
जी
क्या यकीन, जो आपने फरमाया कि उसको जब तक यकीन ना हो जाए तो
जी
कैसे
जी
यकीन हासिल हो?
हाँ, गस्बी होने के लिए यकीन जो है वही कि आदमी खुद जो है इतनी बातों को सुने और इतनी ज़बानों से बात को सुने
जी
कि बस एक गरोह पूरा कह गस्बी है, गस्बी है, गस्बी
जी
है तो इस सूरत में उसे यकीन हो जाएगा। या दो आदिल इंसान आके गवाही दें
जी
कि क़िबला हम गवाही देते हैं इस बात की कि ये मस्जिद गस्बी ज़मीन में
बनी
बनी
है
हुई है, तो
जी।
इस सूरत में नमाज बातिल है।
अच्छा हुजूर एक लड़ झगड़ के किसी की
जी जी
जमीन जो है वो छीन ली गई है
जी जी
और उसके बाद उसमें जमीन बनी, तो जाहिर है
ये
मस्जिद
भी
बनाई जा
गस्ब
रही
का
है,
हुक्म है,
गस्ब का हुक्म
गस्ब का
जी।
हुक्म है ये।
अच्छा हुजूर अब मैं सवाल की तरफ आता हूँ, जो पहले किया गया था कि 20 तोला जो सोना है
जी।
उसकी कितनी ज़कात निकलेगी, इसके बारे में आप बयान फरमाएं।
देखिए, हमारे यहाँ फिक़े जाफरी में
जी
ज़कात जो है सोने और चांदी के सिक्कों पर वाजिब है,
सही, सिक्कों पर वाजिब है,
सिक्कों पे वाजिब है। खुद सोना
जेवरात
और
पे भी
चांदी
वाजिब
चीज़
नहीं।
ज़ेवरात पे भी वाजिब नहीं है।
जी
हाँ, दूसरी चीज़ वाजिब है
जी
जिसे हम खुमस कहते हैं या खुम्स कहते हैं।
जी
खूब, ज़कात नहीं है, खुम्स है।
जी
खूब, इसके लिए उलमाए कराम ने निसाब ये बयान किया है
जी
कि अगर 20 दीनार
जी
सिक्केदार सोना आपके पास मौजूद है, 20 दीनार सोना,
जी
वो भी दीनार सिक्केदार होना चाहिए,
जी
रायजुल वक्त होना चाहिए,
यानी उस वक्त वो चल भी रहा हो।
जी 1 साल उसके ऊपर गुजर जाए, ये
जी
सारी शरायत के साथ
जी
आपके लिए है कि 20 दीनार पे आधा दीनार यानी
जी
40वां हिस्सा जो बनेगा
जी
वो आप जो है ज़कात दीजिए।
हाँ, लेकिन यानी आज तो फिर वो राइज ही नहीं है,
जी
कहीं पे
जी
भी नहीं है, इसका मतलब सोने पे ज़कात ही वाजिब नहीं
जी
है,
जी अब मगर ये कि आने वाले ज़माने में अगर दीनार चल
वो एक
जाए,
बात
सिक्के
अलग
चल
है,
जाए।
लेकिन फिलहाल जो है
जी
जी
अलबत्ता ये एक चीज़ वाजे कर दूं
जी
कि इसका वज़न कितना होना चाहिए,
सही
तो इसके लिए आयतुल्ला साफ़ी गुलपायगानी के बाज़ वकला ने फरमाया, ग्राम के लिहाज से
जी
67.5 ग्राम सोना
जी 67.5 ग्राम जी
और ये सोना 20 हिस्सों में हो,
सही
मस्कूक हो,
जी
रायजुल वक्त हो,
सही
उस वक्त इसका 40वां हिस्सा यानी
जी
आधा दीनार ज़कात दी जाएगी।
जी बिल्कुल
वरना अगर मस्कूक नहीं है, सिक्केदार नहीं है, राइज नहीं है,
जी
1 साल नहीं गुजरा, तो ज़कात वाजिब नहीं है।
बहुत शुक्रिया हुजूर, हमारे पास चूंकि वक्त हमारा इख्तिताम को पहुंचा है, इससे ज़्यादा वक्त में गुंजाइश नहीं है, हम आपसे यहीं पर खुदा हाफिज़ी करेंगे।
खुदा
बहुत
हाफिज़।
शुक्रिया। ناظرین اکرام، بہت شکریہ آپ کے سوالات بھیجنے کا، لیکن اس سے زیادہ ہم آپ سے امید رکھتے ہیں، انشاءاللہ اس سے زیادہ آپ ہمیں سوالات بھیجیں گے. اور اگر کبھی کسی پروگرام میں کسی کا سوال نہیں آ پاتا ہے تو دوسرے پروگرام میں ہم سوال لیتے ہیں، چونکہ ہمارے پاس وقت میں گنجائش نہیں ہوتی ہے، لیکن پھر بھی ہم آپ کے شکر گزار ہیں. اور جو بھی سوال آپ کے ذہن میں ہے، پورے ہفتے ہمارا ٹیلی فون نمبر آپ کی خدمت میں ہے، آپ واٹس ایپ کے ذریعے ہم سے سوالات پوچھ سکتے ہیں، انشاءاللہ آپ کے سوالات کے جواب دیے جائیں گے. ہمارا وقت ختم ہوتا ہے، اس لیے آپ کو خدا کی پناہ میں دیتے ہیں، ہمیں اپنی دعاؤں میں یاد رکھیے گا، اور انشاءاللہ ہم بھی آپ کو دعا میں یاد رکھیں گے. خدا حافظ، فی امان اللہ.